हो गई, माशाल्लाह। हमारे उस्ताद साहब जो हैं आपके फिफा के, तो पिछले साल अपने आलम कोर्स की का आखिरी साल कर रहे थे। तो जो आखिरी साल होता है, एट्थ ईयर ऑफ द आलम कोर्स, दैट इज द टफेस्ट। इसमें सबसे ज्यादा पढ़ाई करनी होती है और बहुत मोटी मोटी, इतनी मोटी मोटी 7 बुक्स पढ़नी होती है एटलीस्ट, बल्कि 9 बुक्स पढ़नी होती है, इतनी सारी। तो वो सारी पढ़ने के लिए उनको ज्यादा टाइम चाहिए था, तो वो आपकी फिकर की क्लास कंटिन्यू नहीं कर पाए थे। अब अल्हम्दुलिल्लाह उनका मुकम्मल हो गया, तो अब उन्होंने फिर खुद ही कॉन्टेक्ट किया कि वो दोबारा रिज्यूम करना चाह रहे हैं। तो स्कूल फरमाए, ठीक है, आप कुछ पूछना चाह रहे थे, ऐसे बोलना चाह रहे थे। ऐसा करते हैं कि सबको थोड़ी देर ठहराते हैं, पहले ठहराएंगे ना थोड़ी देर में, फिर भूल जाएंगे। सवाल होगा तो फिर तो थोड़ी देर बाद भी याद रहेगा। अच्छा है, तो सीरत की क्लास अब हम शुरू करते हैं। इसकी पावनी, पावनी लगा। अच्छा ठीक, चलिए। अल्हम्दुलिल्लाह वकफा वसलामुन अला इबादिल्लज़ीन अस्तफा, अम्मा बाद, अऊज़ु बिल्लाहि मिनश्शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। इन्नल्लाह व मलाइकतहु युसल्लूना अलन नबी, या अय्युह लदीना आमनु सल्लु अलैहि व सल्लिमु तस्लीमा। अल्लाहुम्मा सल्लि अला सय्यिदिना मुहम्मद व अला आलि सय्यिदिना मुहम्मद व बारिक व सल्लिम। इस आयत में अल्लाह ताला हुक्म करते हैं, हमें कमांड करते हैं, ऑर्डर करते हैं कि तुम भी नबी अलैहि सलाम के ऊपर दुरूद शरीफ पढ़ो। तो जब भी हम इस आयत को सुने ना, तो हमें पढ़ना चाहिए, ठीक है ना, एवरी वन ऑफ अस, ठीक है, नबी सल्लल्लाहु अलैहि वसल्लम पर शरीफ पढ़ना चाहिए। जो लोग भी हैं ऑनलाइन सुन रहे हैं, आप मौजूद हैं, ठीक है। अच्छा, तो अब हम अपनी क्लास शुरू करते हैं। क्लास में हमारी क्या वाकयात चल रहे हैं? नबी सल्लल्लाहु अलैहि वसल्लम को जब अल्लाह ताला ने हुक्म फरमाया, वह अंजर आशीरतकल अकरबीन, है ना, तो अपने करीबी रिश्तेदारों को तुम आप बुलाना शुरू कीजिए इस्लाम की तरफ। तो फिर नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये जब शुरू किया, तो आप सल्लल्लाहु अलैहि वसल्लम को फिर रेजिस्टेंस मिली, ठीक है, मुखालिफत का सामना करना पड़ा। देखिए, इस दुनिया के अंदर अल्लाह ताला ने ये सिस्टम बनाया, ठीक है, कि यहाँ पर अच्छी चीजें भी होती हैं और यहाँ पर बुरी चीजें भी होती हैं, खैर भी होती है और शर भी होता है, गुड भी होता है और ईविल भी होता है। वो जगह जहां पर सिर्फ गुड और गुड होगा, सिर्फ गुड खैर, तो वो तो जन्नत है, दुनिया तो नहीं है, ठीक है ना। तो दुनिया में तो खैर भी होगा और शर भी होगा, जहन्नम के अंदर सिर्फ शर होगा, जन्नत के अंदर सिर्फ खैर होगी, दुनिया में ऐसा नहीं हो सकता, ठीक है। तो दुनिया में अल्लाह ताला ने दो सिस्टम्स बनाए हैं, खैर का सिस्टम, शर का सिस्टम। इसी वजह से जो भी इस दुनिया के अंदर आएगा या आ चुका था या आया हुआ है, तो दैट पर्सन ही और शी हैज टू डील विद बोथ गुड एंड बैड, दोनों के साथ उसको वास्ता पड़ेगा, सामना करना पड़ेगा, ठीक है ना। तो कल अगर किसी ने बयान सुना होगा तो आपको याद होगा, हमने स्नेक्स एंड लैडर वाली मिसाल दी थी ना, कि वो बोर्ड गेम होता है जिसके अंदर लैडर्स भी होती हैं आपको एलिवेट करने के लिए, ऊपर बढ़ाने के लिए, और साथ साथ स्नेक्स भी होते हैं आपको नीचे गिराने के लिए, ठीक है ना। अगर बोर्ड गेम के अंदर ये स्नेक्स एंड लैडर को खत्म कर दिया जाए, तो फिर क्या फायदा ऐसे बोर्ड गेम का, है ना, इट विल बी वेरी बोरिंग, देयर विल बी नो एक्साइटमेंट इन इट, देयर विल बी नो सरप्राइजेस इन इट, कोई इसको इसके अंदर मजे की बात तो फिर नहीं रहेगी ना, बस सीधा सीधा आप चलते रहे चलते रहे चलते रहे चलते रहे, बिल आखिर आप मंजिल पर पहुंच जाएंगे, है ना, उसमें फिर क्या मजा भाई, उसका क्या फायदा, ठीक है। तो अल्लाह ताला ने ऐसा इस दुनिया को बनाया ही नहीं है, ठीक है। तो जब अल्लाह ताला ने ऐसा इस दुनिया को बनाया ही नहीं, तो हर दौर हर जमाने में खैर और शर दोनों साथ साथ चलते रहे। आदम अलैहिस्सलाम जैसे ही पैदा हुए, साथ साथ इबलीस भी बन गया, है ना, और उसी तरीके से जब दुनिया के अंदर आदम अलैहिस्सलाम आए, तो आदम अलैहिस्सलाम की जो जो औलादें हुई, उनके जो चिल्ड्रन हुए, ठीक है, उनके औलादों के अंदर शीश अलैहिस्सलाम जैसे नबी भी पैदा हुए। आदम अलैहिस्सलाम के एक बेटे थे, उनका नाम था शीश, ये सेकंड प्रॉफिट थे नबी, यानी आदम अलैहिस्सलाम के बाद इनको नबूवत मिली थी, शीश अलैहिस्सलाम। तो आदम अलैहिस्सलाम की औलादों में शीश अलैहिस्सलाम भी थे और काबिल जैसे, काबिल जैसे लोग भी थे, है ना। काबिल ने क्या किया था, अपने भाई हाबील को मर्डर कर दिया था, कत्ल कर दिया था ना जेलसी की वजह से, ठीक है ना। तो उसी वक्त से ये चीज शुरू हो गई, तो ये तो चलती रहेगी, ये तो नबी अलैहिस्सलाम के जमाने में भी खैर और शर दोनों मौजूद थे, ठीक है। तो अब हमें क्या करना होता है, हमें खैर को एडॉप्ट करना होता है, खैर को चूज करना होता है और शर से अपने आप को बचाना होता है। यही तो इस दुनिया का काम है, ठीक है ना, बच के रहो शर से और खैर को लेकर के चलो, ठीक है। अच्छा, जो कर लेता है वो कामयाब हो जाता है और जो ये काम नहीं करता है तो वो नाकाम हो जाता है। सीधी सी बात है, ये अल्लाह ताला ने दुनिया को ऐसे ही बनाया। तो अब नबी अलैहिस्सलाम के जमाने में बहुत अच्छे अच्छे लोग भी थे, अबू बकर सिद्दीक रतान जैसे भी थे, राइट, और वो वर्का बिन नौफिल, वो वैसे भी लोग थे, एक और भी थे अद्दास, और भी बहुत सारे अच्छे लोग भी थे, लेकिन बहुत ज्यादा बुरे लोग भी थे, जैसे अबू जहल भी था और उमैया भी था और उकबा बिन अबी मुईद भी था और ये सब, ठीक है। तो अब हम जो स्टोरीज पढ़ रहे हैं इस वक्त, पिछले वीक से और बल्कि उससे पिछले वीक से भी, वो क्या था कि जब नबी अलैहिस्सलाम ने खैर की तरफ बुलाना शुरू किया तो उन लोगों ने नबी अलैहिस्सलाम की बहुत ज्यादा मुखालफत और दुश्मनी भी करी, ठीक है। तो इन वाकयात में से आखिरी वाकया जो हमने पढ़ा था पिछली क्लास में वो था इसका उतैबा का वाकया, बिल्कुल सही, ठीक है। अबू लहब का एक बेटा उतैबा था जिसने नबी अलैहिस्सलाम को इंसल्ट करने की कोशिश करी थी, ठीक है। तो नबी अलैहिस्सलाम उससे बहुत ज्यादा दुखी हुए थे और आपसे सुनने उसके खिलाफ दुआ करी थी कि अल्लाह अपने कुत्तों में से एक कुत्ता इसके ऊपर मुसल्लत कर दीजिए, ठीक है। जब बहुत ज्यादा कोई सताने पे उतर आता है ना तो फिर दिल बहुत ज्यादा खराब हो जाता है, तो फिर अल्लाह वालों के दिल से भी बद्दुआ निकल जाती है, ठीक है। इस वजह से हमें बहुत ज्यादा केयरफुल रहना होता है कि हम अल्लाह वालों को ना तकलीफ ना दें, अजियत ना पहुंचाएं, ठीक है, कहीं वो कभी बद्दुआ ना कर दें। कभी ऐसा भी होता है कि वो बद्दुआ नहीं भी करते, वो बस ऐसे ही छोड़ देते हैं, लेकिन अल्लाह ताला इतना गुस्सा होते हैं इसके ऊपर, इतना गुस्सा होते हैं कि इसने मेरे एक दोस्त को तकलीफ पहुंचाई है, तो बद्दुआ के बगैर भी अल्लाह ताला अजाब दे देते हैं। जैसे कि अबू जहल के लिए बद्दुआ खैर फरमाई थी नबी सल्लल्लाहु अलैहि वसल्लम ने, बहुत सारे लोग थे इनके लिए बद्दुआ नहीं भी की थी, लेकिन अल्लाह ताला ने फिर भी उनको सजा दी थी, ठीक है। तो उतैबा के बारे में हमने पढ़ लिया था, अब इसके बाद हम आगे बढ़ते हैं। नेक्स्ट वाकया जो हमारी इस सॉर्ट ऑफ टेक्स्ट बुक जो बन गई है, कौन सी है, सीरतुल नबी कदम ब कदम बाय अब्दुल्ला फारानी रहमतुल्लाह अलैह, ठीक है। तो ये हमारी अब सॉर्ट ऑफ टेक्स्ट बुक बन गई है इस क्लास की, वरना हमारा कोई इरादा नहीं था इसको टेक्स्ट बुक बनाने का। तो अब इस टेक्स्ट बुक के अंदर जो है वो नेक्स्ट वाकया ये लिखा हुआ है कि एक दफा ना नबी अलैहिस्सलाम जो हैं वो नमाज पढ़ रहे थे। हाँ अच्छा, नबी अलैहिस्सलाम तो नमाज पढ़ रहे थे काबतुल्लाह के सामने, ठीक है, लेकिन ये जो काफिर थे मुशरिकीन बुरे लोग है ना, ये एक अपने ग्रुप के अंदर बैठे हुए थे, ग्रुप बना करके लोग बैठा करते थे, वहां पे बैठ करके बातें बातें करते थे। तो इनमें से ना अबू जहल ने अपने दोस्तों से कहा कि काबतुल्लाह के पास एक जगह होती है, बिल्कुल शुरू में हमने पढ़ा था कि वहां पर लोग अपने जानवर ला करके ज़बह करते थे, है ना, कि भाई ये इन बुतों के नाम पर हम ज़बह कर रहे हैं। तो जब वो ज़बह करते थे तो उन जानवरों के जो खून होता था और जो ओझड़ी होती थी और गंदगी वगैरह वो सब वहीं पर डंप कर देते थे, वहां पर कोई वो ट्रैश कैन वगैरह तो होते नहीं थे आजकल की तरह के, ये तो नहीं कि ट्रक आता है फिर वो चीजें ले जाता है, ऐसा तो कुछ नहीं होता, तो वहीं पर डंप कर देते थे। सो गंदगी जो है ना वहां पर पड़ी रहती थी। हमने ये कहां पढ़ा था, कब इस बात का जिक्र हुआ था, जब जमजम का कुआं तलाश कर रहे थे हजरत अब्दुल मुतलिब, ठीक है ना। तो उन्होंने ख्वाब में देखा था कि जहां पे गंदगी पड़ी होती है वहां पर एक कौवा ऐसे ठोंगे मार रहा है, वहां पे जाकर के उन्होंने खोदा था तो फिर जमजम का कुआं निकल आया था, ठीक है। बहरहाल तो ये जगह जो थी वहां पे थी। अब इसने कहा कि कोई है जो कि वहां से ना किसी जानवर की ओझड़ी उठा के लेकर के आए। ओझड़ी क्या होती है, जो पेट के अंदर इंटेस्टाइन होती है ना, लार्ज इंटेस्टाइन जिसको कहते हैं, ठीक है ना, लार्ज इंटेस्टाइन के अंदर जब हम खाना खाते हैं तो उस खाने के अल्लाह ताला का क्या सिस्टम बनाया हुआ है हमारे पेट में, कि इंटेस्टाइन जो है वो उस खाने को डाइजेस्ट करती हैं। डाइजेस्ट करने का मतलब कि उनको जो है वो ब्लड में कन्वर्ट करती हैं, ठीक है, और ब्लड जो है फिर हमारी बॉडी के अंदर सर्कुलेट करना शुरू हो जाता है, बॉडी सेल्स बनते हैं, वो बॉडी सेल्स हमारे मुख्तलिफ जिस्म के हिस्सों के अंदर लग जाते हैं। लेकिन उस खाने के अंदर जो जो गंदी चीजें होती हैं जो कि हमारे लिए अच्छी नहीं होती हैं, टॉक्सिक जिसको कहते हैं, टॉक्सिक चीजें जिनसे क्या हमें नुकसान हो सकता है, वो सारी चीजें जो है वो लार्ज इंटेस्टाइन के अंदर जमा हो जाती है, ठीक है, यानी लार्ज इंटेस्टाइन के अंदर गंदी चीजें जमा होती है। इन गंदी चीजों के अंदर स्मेल बहुत ज्यादा होती है, ठीक है, हम में से हर कोई जो है वो इन सारी चीजों को ले करके चलता है, खाना खाते हैं तो ये सारी चीजें फिर हमारे पेट में जमा होती है। अगर ऐसा होता कि इसकी बदबू जो है वो बाहर भी आ रही होती तो फिर कोई बैठ सकता था किसी के करीब, बल्कि हम अपने करीब भी नहीं बैठ सकते थे सारे वक्त जो है ना, वो उस वक्त फिर मास्क ऐसे चिपका करके कोरोना के बगैर ही मास्क पहन रहे होते, है ना। अगर ऐसा होता, जस्ट इमेजिन करें कि अगर ऐसा होता, वी आर ऑल कैरियंग फिल्थ इन आवर सेल्व्स, हम अपने अंदर नजासत और गंदगी लेके चलते हैं, दिस इज आवर रियालिटी, हमारी हकीकत ये है। कभी सोचा इसके बारे में, हम किसी को देखते हैं गंदा है तो बहुत उसको उसका मजाक उड़ाना शुरू कर देते हैं, उसको बुरा भला कहते हैं, कभी सोचा कि मेरे अपने अंदर कितनी गंदगी मौजूद है इस वक्त, है ना, वो बन रही है बन रही है बन रही है, हत्ता के पेट में फिर दर्द होता है, फिर जाते हैं बाथरूम, है ना, जैसे ही बाहर निकलती है फिर उसके बाद उसकी बदबू आनी शुरू हो जाती है, वरना नहीं आती बदबू। अल्लाह ताला का क्या सिस्टम, क्या जबरदस्त फैक्ट्री बनाई है अल्लाह ताला ने हमारे अंदर, है ना, गंदगी बनती भी है उसकी स्मेल भी नहीं आती, हालांकि इतना करीब है हमारे, सही है। तो बहरहाल ये जो लार्ज इंटेस्टाइन होती है जिसको उर्दू में ओझड़ी कहते हैं, इस ओझड़ी के अंदर जो है वो सारी की सारी गंदगी मौजूद होती है। अब अगर आप इसको फाड़ दें और ये बाहर निकल आए तो फिर बहुत शदीद किस्म की बदबू और फिल्थ जो है वो फैल जाएगी, ठीक है। तो इसने कहा अबू जहल ने कि कोई है जो किसी जानवर की ओझड़ी को ला करके मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के ऊपर डाल दे, ठीक है। तो एक आदमी था उनमें, उसका नाम था उकबा बिन अबी मुईद, मुईद तो के ऊपर एंड होता है इसका नाम, उकबा बिन अबी मुईद। उसने कहा कि मैं ये काम करूंगा, ठीक है। ये सबसे ज्यादा बदबख्त था अपने कौम का, सबसे ज्यादा बुरा इंसान था, ये गया और एक जानवर की, किसी कैमल की, कैमल की तो बहुत बड़ी ओझड़ी होगी, पता नहीं ये किसी गाय की लेकर के आया होगा या बकरे की लेकर आया, कैमल की तो इतनी बड़ी होती है कि शायद उठा भी नहीं सके कोई, ठीक है। बहरहाल किसी जानवर की ओझड़ी उठा करके लाया और नबी अलैहिस्सलाम नमाज के अंदर जब सजदे में गए ना, तो इसने ला करके उस ओझड़ी को नबी अलैहिस्सलाम की पीठ के ऊपर रख दिया, और वो इतनी हैवी थी कि आप सल्लल्लाहु अलैहि वसल्लम सजदे से खड़े नहीं हो सकते थे, आप सल्लल्लाहु अलैहि वसल्लम सजदे के अंदर ही रहे, और ये देख करके ना सारे मुशरिकीन जो थे वो जोर जोर से हंसना शुरू हो गए, और हंस हंस करके ना इतना इस तरह जैसे एक दूसरे के ऊपर गिर रहे हो हंस हंस करके ना, इतना ज्यादा हंसना शुरू हो गए। ऐसे में किसी ने जाकर के नबी सल्लल्लाहु अलैहि वसल्लम की बेटी सबसे छोटी वाली हजरत फातिमा तो ज़हरा रज़ियल्लाहु तआला अन्हा को इत्तला दे दी कि आपके अब्बू के साथ किसी ने ऐसा किया हुआ। वो उस वक्त सिर्फ 4-5 साल की थी, इतनी छोटी थी वो, ठीक है। तो वो रोने लगी और रोते रोते ना वो यहाँ पर आई और उन्होंने आकर के धक्का दे दे करके किसी तरीके से नबी सल्लल्लाहु अलैहि वसल्लम के पीठ पर से इस ओझड़ी को हटा दिया, ठीक है। तो जैसी वो ओझड़ी हटी तो फिर आप खड़े हो गए और खड़े होकर के फिर वो पूरी रकत वगैरह मुकम्मल करी, फिर सलाम फेरा, और सलाम फेरने के बाद उन्होंने आप ने इन लोगों के हक में बददुआ फरमाई और नाम ले ले करके, ठीक है, कि ए अल्लाह तू अमर बिन हिशाम को सजा दे। अमर बिन हिशाम वाज द रियल नेम ऑफ अबू जहल, ठीक है ना, उसका नाम अमर था ना, जी जी हाँ, लेटर ऑन, सही, वो अभी आपको बताने वाले थे। तो अमर बिन हिशाम को सजा दे, ए अल्लाह तू उकबा बिन अबी मुईद को सजा दे और उमैया बिन खलफ को सजा दे। इस तरीके से आप सबने नाम ले ले करके उनके लिए बद्दुआ करी, और फिर अब्दुल्ला बिन मसूद रहता है जो है, जो कि एक्चुअली वहां पे मौजूद थे, लेकिन आपको बताया था ना कि अब्दुल्ला बिन मसूद बहुत ही पतले दुबले और छोटे से थे, तो उस वक्त ना इनमें इतनी हिम्मत नहीं हुई कि कुछ काम कर सके जाकर के ये हटा सके, ठीक है। तो ये देख रहे थे, तो इन्होंने फिर ना नबी सल्लल्लाहु अलैहि वसल्लम से ये बद्दुआ भी सुनी और उन्होंने फरमाया कि, बाद में उन्होंने कहा कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने जिन जिन कुरैशियों का नाम लिया था मैंने उन्हें गज़वा बदर में खाक और खून में लिथड़ा हुआ देखा और फिर उनकी लाशों को एक गड्ढे में फेंक दिया गया था, ठीक है। बदर के अंदर जितने मुशरिकीन के सरदार, ये सारे के सारे बदर के अंदर फिर मार दिए गए थे, और उनको मारा भी कैसा था, कैसे मारा था इनको, गड्ढे में नहीं फेंका था, क्या फेंका था, अच्छा पता नहीं है मुझे, तो सही नहीं पता कि मुझे फेंका था नहीं फेंका था, मैंने इतना ही सुना है कि ये पढ़ा है कि सबको फेंका है, जो भी फेंका था नहीं फेंका था, लेकिन ये मरे कैसे थे? दो छोटे बच्चों ने अबू जहल को मारा था। सही है। तो अबू जहल के मरने की तो वाकया ये है कि दो छोटे बच्चे थे वहां पर, यानी 15 ईयर्स के थे, दो मुआज और मुईस, है ना। तो इन दोनों ने आकर के ना, इन्होंने पहले से सोचा होता कि हमने अबू जहल को नहीं छोड़ना, ठीक है, लेकिन ये इतने छोटे थे और अबू जहल एक तो बड़ा भी था बहुत, और वो घोड़े के ऊपर भी बैठा होता था, तो ये अबू जहल तक ना मार नहीं सकते थे उसको। तो इन्होंने जाकर के ना अबू जहल के घोड़े को मारा ताकि वो अबू जहल नीचे गिर जाए। अबू जहल जब नीचे गिर गया ना, तो फिर अब्दुल्ला बिन मसूद रज़ियल्लाहु अन्हु ने उसकी गर्दन काटी, ठीक है ना। यानी सबसे मजबूत कुरैशी को किसने मारा? एक तो दो बच्चों ने उसको गिराया, और फिर उसके बाद जो सबसे कमजोर सहाबी थे ना, पतले दुबले से अब्दुल्ला बिन मसूद, उन्होंने इसकी गर्दन काटी, ठीक है ना। अल्लाह ताला बड़ों का इस तरीके से जो गुरूर होता है ना, जो अपना गुरूर करते हैं, तकबर करते हैं, उनका गुरूर इस तरीके से फिर खाक में मिलाते हैं कि छोटों से उसको मरवाते हैं, ठीक है। जैसे नमरूद इब्राहिम अलैहिस्सलाम के जमाने में जो बादशाह था, वो कितना कहता था कि मैं खुदा हूं और मैं सबसे बड़ा हूं और मेरी इबादत करो, ठीक है। तो उसको अल्लाह ताला ने किससे मरवाया था भाई? मच्छर से मरवाया था, मॉस्किटो से, ठीक है। मच्छर उसके दिमाग, उसके कान के अंदर सो चला गया, दिमाग में चला गया, और उसने ऐसे भिन 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 करना शुरू किया कि उसके सर के अंदर शदीद दर्द होना शुरू किया हुआ, बिलाखिर वो माइग्रेन से जो है वो मर गया, ठीक है। तो मच्छर से मरवाया इतने बड़े नमरूद को, जो बड़ा बनता था, असल में तो बढ़ता नहीं था। तो हमें कभी भी तकबर नहीं करना चाहिए, वरना अल्लाह ताला को बहुत गुस्सा आता है तकबर करने वालों के ऊपर, एरोगेंट लोगों के ऊपर, और फिर छोटों से ना उनको पिटवाते हैं अल्लाह ताला। अच्छा, तो अच्छा, एक तो ये कि अबू जहल को जो है वो दो बच्चों ने इस तरीके से गिराया और अब्दुल्ला मसूद रज़ियल्लाहु अन्हु ने इसको मारा। अच्छा, मरते वक्त भी जो है ना, जब वो इसकी गर्दन काट रहे थे, तो पता ही होगा, ठीक है, आप लोगों को पता है जो आप बता रहे हैं, तो इसने क्या कहा था कि मेरी गर्दन को नीचे से काटना। क्या मतलब नीचे से काटना? इसलिए कि उस जमाने में होता यह था कि जब लोग ना अपने दुश्मनों को जंग के अंदर मारते थे ना, तो मारने के बाद उनका हेड जो है ना, वो फिर काट देते थे, ठीक है, और काट करके ना फिर बकायदा ट्रॉफी के तौर पर उसको जमीन के ऊपर रखते थे, ऐसे ये इसका हेड है, ये इसका हेड है। कभी देखा है बकरीद में, पाकिस्तान के अंदर में देखा है, वो जब बहुत सारी गायें जब होती है ना, तो वो गायों के हेड्स को जो है ना, वो वैसे ऐसे रख देते हैं, पर ऐसे वो ट्रॉफी के तौर पर ही रखते हैं, बाद में जाकर के फिर इनकी सीढ़ी बनाएंगे, इनका भेजा निकालेंगे, जुबान वगैरह बनाएंगे, हैदराबादी लोग जुबान खाएंगे, फिर उसके बाद हमसे तो जुबान नहीं खाई जाती तो गायों का सर इस तरीके से लोग रखते, तो उस जमाने में ना लोग इंसानों के सर इस तरीके से रखते थे, ठीक है। मुसलमान तो ऐसा नहीं करते थे, लेकिन नॉन मुस्लिम्स इस तरह से करते थे। तो इसका भी यही ख्याल था कि जब मुझे ये लोग मार देंगे ना, तो मेरे सर को भी इसी तरीके से जमीन पर रखेंगे, तो अगर मेरी गर्दन जो है वो लंबी होगी ना सर के साथ लगी हुई, तो मेरा सर दूसरों के सरों से ज्यादा ऊंचा नजर आएगा, है ना। गर्दन इतनी होती है ना, इतनी लंबी होती है, तो अगर यहां से काट दें तो सर जमीन पर रहेगा तो जरा छोटा नजर आएगा, और अगर यहां से काटे तो गर्दन साथ लगी हुई होगी। सॉरी, जो ऑनलाइन है वो देख नहीं सकते, ठीक है, खैर देखने की चीज भी नहीं है कोई ऐसी। बहरहाल, तो गर्दन लंबी होगी ना, तो जब उसको आप जमीन पर रखेंगे तो इतनी तो लंबी गर्दन होगी, फिर उसके ऊपर सर होगा, तो उस वक्त जो है ये ऊंचा नजर आएगा दूसरे लोगों के सरों के मुकाबले में। तो ये इतना एरोगेंट इंसान था कि चाहता था कि मरने के बाद भी मैं लोगों से ऊपर ही नजर आऊं, ठीक है। इसकी एरोगेंस जो है ना, ये मरने के वक्त तक भी खत्म नहीं हुई थी। इसी वजह से नहीं, आपसे नहीं सुन, आप किधर बैठे आकर, ठीक है। तो इसी वजह से हजरत नबी अलैहिस्सलाम ने क्या फरमाया था कि अबू जहल मेरा फिरौन था, जैसे मूसा अलैहिस्सलाम का मुकाबला फिरौन से हुआ था, जिनके बारे में हमने सूरह कहफ के अंदर पढ़ा था। तो अबू जहल मेरे जमाने का फिरौन था, और मेरे जमाने का फिरौन मूसा के फिरौन से ज्यादा शदीद था, ज्यादा सख्त था, ठीक है। मूसा के फिरौन को जब मौत सामने नजर आने लगी थी मूसा अलैहिस्सलाम के, तो उसने कहा था आमन तो बिरब मूसा व हारून, मैं ईमान लाता हूं मूसा और हारून के रब के ऊपर। लेकिन ये कैसा था कि इसने उस वक्त भी जो है वो ईमान लाना तो दूर की बात, उल्टा जो है वो एरोगेंस की बातें कर रहा कि मेरा मेरी गर्दन ऐसे काटना और मुझे ऐसे रखना वगैरह, है ना। अच्छा, तो इस तरीके से नबी अलैहिस्सलाम ने इन लोगों को बददुआ दी थी उस वक्त। اچھا اس کے بعد جو نیکسٹ واقعہ ہوا یا کتاب کے اندر جو نیکسٹ واقعہ لکھا ہوا ہے وہ یہ ہے کہ ایک دفعہ نا نبی علیہ الصلوۃ والسلام طواف فرما رہے تھے کعبۃ اللہ کا, اور آپ صلی اللہ علیہ وسلم کے ساتھ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ بھی تھے اور ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ بھی تھے, یہ دونوں صحابی نبی علیہ الصلوۃ والسلام ساتھ ہے. تو طواف کر رہے تھے نا, تو حجر اسود کے پاس نا تین لوگ بیٹھے ہوئے تھے, ٹھیک ہے. یہ تینوں بھی کون تھے؟ یہ یہی تھے, ابو جہل اور عقبہ اور غالباً امیہ. یہ خیر یہ تین لوگ, ہاں امیہ بن خلف تھا اور ابو جہل تھا اور عقبہ بن ابی معیط تھا, ہاں یہی تین جو ہے نا وہ حجر اسود کے باہر بیٹھے ہوئے سامنے بیٹھے ہوئے تھے. تو جب نبی علیہ الصلوۃ والسلام طواف کرنے کے وقت حجر اسود کے پاس پہنچے تھے نا, تو یہ لوگ جو ہے وہ کوئی برا سا کامنٹ دیتے تھے نبی علیہ الصلوۃ والسلام, کوئی بہت ہی بری بات کہتے تھے, ٹھیک ہے. تو نبی علیہ الصلوۃ والسلام اس بات کو سن کر کے نا بہت آپ کو تکلیف ہوتی تھی. تو پہلے چکر میں بھی ان لوگوں نے برے برے جملے کہے, پھر دوسرا چکر جب کر رہے تھے تو اس وقت ابو جہل نے کہا کہ تم ہمیں ان معبودوں کی عبادت کرنے سے روکتے ہو جنہیں ہمارے باپ دادا پوچھتے آئے ہیں, ہم تم سے کبھی بھی صلح نہیں کر سکتے, ٹھیک ہے. تو نبی علیہ الصلوۃ والسلام نے بھی یہی جواب دیا کہ ہاں میرا بھی یہی حال ہے, میں بھی تم سے کبھی صلح نہیں کر سکتا, ٹھیک ہے نا, یعنی ہماری اور تمہاری جنگ ہے اور یہ جنگ یہ ختم نہیں ہوگی. پھر جب نبی علیہ الصلوۃ والسلام تیسرے چکر میں آئے تو پھر ان لوگوں نے ایسی کوئی بات کری. پھر جب چوتھے چکر میں آپ صلی اللہ علیہ وسلم پہنچے نا حجر اسود کے پاس, تو ایک دم سے نا یہ تینوں کھڑے ہوئے اور انہوں نے نبی علیہ الصلوۃ والسلام کے اوپر اٹیک کرنے کی کوشش کری, چھپٹے نبی علیہ الصلوۃ والسلام کے اوپر, ٹھیک ہے. تو عثمان غنی رضی اللہ عنہ جو ہے وہ وہاں بھی موجود تھے, طواف کر رہے تھے, تو وہ فرماتے ہیں کہ ابو جہل نے ایک دم آگے بڑھ کر آپ صلی اللہ علیہ وسلم کے کپڑے کو پکڑنے کی کوشش کری, تو میں نے آگے بڑھ کے نا ایک گھونسا اس کے سینے کے اوپر مارا, ٹھیک ہے, نبی علیہ الصلوۃ والسلام کو بچانے کے لیے اس کو ایک جو ہے نا وہ پنچ مارا اس کے سینے پہ, تو وہ نا زمین پہ جا کر کے گر گیا. دوسری طرف سے ابوبکر صدیق رضی اللہ عنہ نے بھی امیہ بن خلف کو پیچھے دھکا دیا, اور پھر عقبہ بن ابی معیط کو خود نبی علیہ الصلوۃ والسلام نے دھکا دیا پیچھے کی طرف, ٹھیک ہے. تو یہ تینوں جو ہے نا وہ پھر دھکا کھا کر کے تینوں کی تینوں پیچھے ہٹ گئے. تو اس وقت نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ اللہ کی قسم تم لوگ اس وقت تک نہیں مرو گے جب تک اللہ کی طرف سے اس کی سزا نہیں بھگت لیتے, یعنی تم نے جو میرے ساتھ یہ سب کچھ کیا ہے نا, تو تم سزا کے بغیر نہیں مر سکتے. تو جب ان تینوں نے یہ بات سنی نا, تو جیسا کہ آپ کو پہلے ہی بتایا تھا نا کہ ان لوگوں کو یقین تھا کہ نبی علیہ الصلوۃ والسلام جو کہہ دیتے ہیں نا وہ ہو کر رہتے ہیں, جیسے ابو لہب کو پتا تھا کہ جو دعا دی ہے تو وہ تو ہو کے رہے گی, ٹھیک ہے نا, تو ان کو بھی یقین تھا کہ یہ تو ہو کے رہے گا نا. تو ان لوگوں کے اوپر اتنا خوف طاری ہوا کہ عثمان تعالیٰ فرماتا ہے کہ یہ تینوں تھر تھر کانپنا شروع ہو گئے اس خوف سے کہ ہاں ہمارے اوپر اللہ کا عذاب آنے والا ہے, ٹھیک ہے. اچھا اسی طرح کا ایک اور بات ہے آپ کے لیے, ایک اور بھی رکھا تھا کہ ان لوگوں کو کتنا یقین ہوتا تھا نبی علیہ السلام کی بات کا, کہ پہلے جب شروع کی بات ہے جب آپ صلی اللہ علیہ وسلم نے تبلیغ کرنی شروع کری تھی نا لوگوں کو, تو اس وقت نا ان میں ایک بندہ تھا مشرکین میں, عتبہ بن ربیعہ, عتبہ بن ربیعہ, ٹھیک ہے. یہ جو تھا نا یہ بہت بڑا پوئٹ بھی تھا, شعر و شاعری کرتا تھا, پوئٹری کرتا تھا, اور یہ جادو وغیرہ کا بھی اس کو بہت زیادہ پتا تھا, ٹھیک ہے نا. تو یعنی بڑا لرنڈ قسم کا آدمی تھا یہ ان مشرکین میں سے. تو ان لوگوں نے نا عتبہ سے کہا کہ تم جا کر کے نا ان سے بات کرو کہ بھئی یہ بند کریں یہ ساری چیزیں, یہ کہنا شروع کریں, ختم کریں اس بات کو. تو عتبہ آپ صلی اللہ علیہ وسلم کے پاس آیا اور اس نے نا بڑی اپنی اچھی لینگویج کے اندر آپ صلی اللہ علیہ وسلم سے بات کرنی شروع کری کہ اے محمد صلی اللہ علیہ وسلم, آپ کے حسب و نصب کے لائق و فائق ہونے میں ہمیں کوئی تردد نہیں ہے, یعنی آپ بہت اچھی فیملی سے تعلق رکھتے ہیں, ہمیں کوئی شک نہیں ہے, مگر افسوس کہ آپ نے ساری قوم کو جو ہے وہ تفرقے میں ڈال دیا ہے نا. پہلے جو ہے وہ ہم سب کے سب ایک تھے, ایک کو رہش تھے, حالانکہ ایسا تھا تو نہیں, لڑتے تو رہتے تھے آپس میں, کبھی کوئی کسی کو مار رہا ہے, کبھی کوئی جو ہے وہ قبائل کے اندر جنگیں شروع ہو گئی ہیں, ہر کل فضول کے بارے میں بھی ہم نے پڑھا تھا, ٹھیک ہے. لیکن ان سب جنگوں کو نا بھول جاتے ہیں اس وقت, اور اس وقت سمجھنا شروع ہو جاتے ہیں کہ ہم تو سارے کے سارے ایک تھے, ہم تو ایک ساتھ پکنکس پہ جایا کرتے تھے, جاتے تھے پکنکس پہ, وہ تو نہیں جاتے تھے, ہم ضرور جاتے ہیں, ٹھیک ہے. جب ہم دین ہمارے یہاں نہیں ہوتا ہمارے فیملیز کے اندر, تو ہم سب ایک ہوتے ہیں, ہوتے ہیں کہ نہیں ہوتے, ہم سب ایک ہوتے ہیں, ہم ساتھ پکنکس پر بھی جاتے ہیں اور پارٹیز میں بھی جاتے ہیں, ہے نا, سارے کزنز ایک ساتھ جاتے ہیں, تو سب ایک ہوتے ہیں, جیسے مشرکین مکہ ایک ہوتے تھے, ہے نا, پردہ وردہ کوئی نہیں ہوتا, सारे कजन एक साथ एंजॉय कर रहे होते हैं, सारे फ्रेंड्स एक साथ एंजॉय कर रहे होते हैं, सारे खाला, सारे मामू, सारी फुप्पियां, सारे अंकल, सारी आंटी, सब एक होते हैं, होते हैं कि नहीं होते हैं, होते हैं ना एक, है ना हमाद? अगर जो और हकीकत क्या होती है, अंदर सब एक दूसरे के खिलाफ होते हैं, फैमिली क्वारल्स, है ना, फैमिली के आपस में कभी दो एक साथ हो जाते हैं तीसरे के खिलाफ, कभी तीन एक साथ हो जाते हैं चौथे के खिलाफ, है ना, नफरतें बहुत ज्यादा अंदर होती हैं, लेकिन ऊपर से पार्टीज और पिकनिक्स सबकी एक साथ होती हैं, फिर उनमें कोई एक दीनदार मौलवी बन जाता है है ना, कोई उस फैमिली के अंदर अल्लाह ताला किसी को मौलवी साहब बना देते हैं, है ना, वो नबी अलैहि सलाम थोड़ा सा हो जाए क्या कह रहे हैं, तो उनमें फिर ना कोई एक मौलवी साहब बन जाते हैं, फिर वो मौलवी साहब खड़े होते हैं, कहते हैं कि भाई ये तो सही नहीं है, अल्लाह ताला ने तो इजाजत नहीं दी है ना कि सारी अंकल आंटीज जो है वो एक होकर के पिकनिक्स और पार्टीज करें, ठीक है ना, तो उसके बाद क्या होता है कि वो जो सारे फैमिली वाले होते हैं उन मौलवी साहब के खिलाफ हो जाते हैं कि मौलवी साहब आपको क्या तकलीफ है, हम सब तो एक थे, हम सब तो बहुत एंजॉय करते थे आपस में, आपको क्या मुसीबत हो गई है कि आपने ला करके जो है ना वो पर्दे पर्दे की बातें करनी शुरू कर दी है, है ना, आपने हराम हलाल की बातें करनी शुरू कर दी है, अब आपने ना हमारी फैमिली के अंदर तफरका डाल दिया है, कहते हैं ऐसा कि नहीं कहते, है ना, आपने हमारी फैमिली को डिवाइड कर दिया है, ठीक है ना, कुछ लोग जो है वो हाँ अब सोचना शुरू हो गए कि हाँ वाकई हमें इस तरीके से पिकनिक्स एंड पार्टीज नहीं करनी चाहिए, है ना, हमें पर्दे का ख्याल करना चाहिए था क्योंकि अल्लाह ताला का हुक्म है पर्दा करना, ठीक है ना, तो आपने हमारी फैमिली को डिवाइड कर दिया है, पहले हम सब एक होते थे, होते नहीं थे लेकिन कहते ऐसे ही हैं कि हम एक होते थे, तो ये किसकी सुन्नत है, ये किसकी बातें हैं, ये मुशरिकीन वाली बात है, ये काफिरीन वाली बात है ना, और वो किसकी बातें हैं कि हम ये सब नहीं कर सकते हैं, हमें अल्लाह ताला के हुक्म के मुताबिक जिंदगी गुजारनी है, ये किसकी बात है, नबी अलैहिस्सलाम की बात, ठीक है ना, अब हम अपने गरेबान में झांक करके देख लें, बड़े भी हैं इस क्लास के अंदर, छोटे भी हैं इस क्लास के अंदर, वी शुड ऑल आस्क आवरसेल्व्स हु डू वी वांट टू फॉलो, हम किसको फॉलो करना चाहते हैं, हम नबी अलैहिस्सलाम की सुन्नत पर अमल करना चाहते हैं या हम मुशरिकीन मक्का की सुन्नत पर अमल करना चाहते हैं जो कहते थे कि हम सब तो एक होते थे और आपने आकर के हमें डिवाइड कर दिया, जिसकी भी सुन्नत पर अमल करेंगे तो कयामत के दिन अल्लाह ताला हमें उनके साथ ही शामिल कर देंगे, है ना, ठीक है, तो हमने ये काम नहीं करना है, ठीक है ना, इस काम के अंदर हमने किसकी बात माननी है, हमने नबी अलैहिस्सलाम की बात माननी, ठीक है ना, चाहे हमें कोई कुछ भी कहे, ठीक है, और बाकी तफसील जो है वो हम पहले डिस्कस कर चुके हैं कि पहले इसके लिए फिर दीन को सीखना भी पड़ता है, फिर उसके बाद फिर ये काम करते हैं, तो इस वजह से उलमा और मशायख के मशवरे के साथ फिर हमें ये काम करने चाहिए, ठीक है, लेकिन कम अज कम प्रिंसिपली तो हम एग्री करें ना इस बात से कि ऐसा ये एक होना जो है ना दैट इज नॉट द गोल, ठीक है, कि सब एक रहें और सब जो है वो पिकनिक्स एंड पार्टीज जो है वो मिलके करते रहें, दिस इज नॉट आवर गोल, ये हमारी जिंदगी का मकसद नहीं है, ठीक है, अच्छा, अब जो है फिर क्या हुआ कि नबी अलैहिस्सलाम ने फिर इन लोगों के लिए बद्दुआ करी कि तुम लोग उस वक्त तक नहीं मरोगे जब तक अल्लाह की तरफ से इसकी सजा नहीं भुगत लेते, ठीक है, तो उस्मान रतान फरमाते हैं कि ये अल्फाज सुनकर इन तीनों में से एक भी ऐसा नहीं था जो खौफ की वजह से काफे, अच्छा सॉरी वाकया तो वो वाला चल रहा था उतबा बिन रबिया का, तो इसने कहा कि भाई आप आ गए और आपने हमारी कौम के अंदर तफरका डाल दिया, हमारे बुतों को बुरा भला कहते हैं और हमारे आबाओ अजदाद को अहमक और नादान बतलाते हैं, है ना, हमारे ग्रैंड पेरेंट्स भी इसी तरीके से रहते थे, हमारे पेरेंट्स भी इसी तरह से रहते थे, आप खामखा आकर के सारी नई नई बातें करना शुरू हो गए, ठीक है ना, तो उन्होंने कहा, उसने कहा कि मैं कुछ कहना चाहता हूँ, तो नबी अलैहिस्सलाम फरमाया कि ठीक है कहो जो कहना है तुम्हें, ठीक है, तो उतबा ने कहा कि तुम्हारी इन बातों से क्या मकसद है, अगर तुम माल दौलत के ख्वाह हो तो हम सब तुम्हारे लिए इतना माल जमा कर देंगे कि बड़े से बड़ा अमीर भी तुम्हारी हमसरी नहीं कर सकेगा, यानी तुम सबसे अमीर बन जाओगे, ठीक है, अगर तुम शादी करना चाहते हो तो जिस औरत से और जितनी औरतों से तुम शादी करना चाहोगे ना हम तुम्हारी शादी कर देंगे, یعنی اس کے دماغ میں کیا تھا کہ نبی علیہ الصلوۃ والسلام نے یہ جو باتیں کرنی شروع کری ہیں یہ آپ صلی اللہ علیہ وسلم نعوذ باللہ دنیا کی مال و دولت کی وجہ سے باتیں کر رہے ہیں کہ لوگ مجھے ہے نا پیسے ویسے دے دیں. تو اس نے اسی طریقے سے آپ صلی اللہ علیہ وسلم کو آفرز کریں اور اگر تم سردار بننا چاہتے ہو ہمارا تو ہم تمہیں سردار بنا لیتے ہیں, یعنی سردار بنانے کے لیے بھی تیار ہو گئے, لیکن تم یہ چھوڑ دو, یہ سب کہنا تم چھوڑ دو. ٹھیک ہے, تو نبی علیہ الصلوۃ والسلام اس کی باتوں کو سنتے رہے اور پھر اس کے بعد آپ سے فرمایا اے ابو الولید, کیونکہ اس کا جو تخل وہ تھا نا کنیت وہ تھی ابو الولید, ٹھیک ہے, عتبہ بن ربیعہ کی, اے ابو الولید کیا تم جو کہنا چاہتے تھے وہ کہہ چکے؟ تو اس نے جواب دیا کہ ہاں. تو آپ سے فرمایا کہ اچھا اب میں جو کہتا ہوں وہ سنو. ٹھیک ہے, دیکھیں اس کو کہتے ہیں بینگ اے گڈ لسنر, پہلے آپ اگلے بندے کی پوری بات سن لیں آرام سے سکون سے تحمل کے ساتھ سن لیں اور پھر اس کے بعد جو ہے اس سے یہ بھی پوچھ لیں کہ ہاں بھائی اور بھی کچھ کہنا ہے تمہیں, تو جب وہ کنفرم کرتے کہ نہیں میں نے جو کہنا تھا کہہ لیا. یہ ویسے عورتوں کے ساتھ نہیں دیکھا, خیر جو بڑے ہیں وہ بات سمجھ ہی ہوں گے. anyway, تو جب وہ کہہ دے کہ ہاں میں کہہ چکا جو کہنا تھا, ٹھیک ہے, تو اس کے بعد پھر آپ اپنی بات کریں. تو نبی علیہ الصلوۃ والسلام نے بالکل ایسے ہی کیا کہ دیکھو مجھے نہ تو مال و دولت چاہیے, نہ مجھے تمہاری حکومت چاہیے, نہ سرداری چاہیے, میں تو اللہ کا رسول, ٹھیک ہے, اللہ نے مجھ کو تمہاری طرف پیغمبر بنا کر بھیجا ہے اور مجھ پر ایک کتاب اتاری ہے اور مجھ کو یہ حکم دیا ہے کہ میں تم کو اللہ کے ثواب کی بشارت سناؤں, ٹھیک ہے, کہ تم اگر بات مان لو گے تو تمہیں ثواب ملے گا اور اس کے عذاب سے تمہیں ڈراؤں. میں نے تم کو اللہ کا پیغام پہنچا دیا اور بطور نصیحت و خیر خواہی اس سے تمہیں آگاہ کر دیا, اب اگر تم اس کو قبول کرو گے تو تمہارے لیے کامیابی کا باعث بنے گا, تم سکسیزفل ہو جاؤ گے, اور اگر تم اس کو نہیں مانو گے تو پھر میں صبر کروں گا, میں ویٹ کروں گا, ٹھیک ہے, میں ویٹ کروں گا یہاں تک کہ اللہ میرے اور تمہارے درمیان میں فیصلہ فرما دے. ٹھیک ہے, پھر نبی علیہ الصلوۃ والسلام نے جو ہے نا وہ آیات کی تلاوت شروع کر دی. عجیب, ٹھیک ہے, یہ جو تھا یاد رکھیں یہ جو بندہ تھا عتبہ بن ربیعہ یہ بہت بڑا پوئٹ تھا ان کا, ٹھیک ہے نا, یعنی عربک لینگویج کا یہ ایکسپرٹ تھا, جو ایکسپرٹ سی پوئٹری کر سکتا ہے خالی, ٹھیک ہے, اور یہ جادو کو بھی جانتا تھا, ساری باتیں اس کو پتا تھی, بڑا یعنی لرنڈ آدمی تھا. تو نبی علیہ الصلوۃ والسلام نے جو آیات تلاوت فرمائی نا وہ سورہ حامیم سجدہ کی آیات, ٹھیک ہے, تھوڑی سی ہم بھی پڑھتے ہیں قرآن سے ہمیں بھی فائدہ ہو انشاءاللہ. تو فرمایا اللہ تعالیٰ نبی علیہ الصلوۃ والسلام نے ان آیات کی تلاوت حامیم, اعوذ باللہ من الشیطان الرجیم, حامیم تنزیل من الرحمن الرحیم, حامیم تو وہ اسپیشل لیٹرز ہوتے ہیں حروف مقطعات جن کا کوئی میننگ نبی علیہ الصلوۃ والسلام نے نہیں بتایا. پھر اس کے بعد فرمایا تنزیل من الرحمن الرحیم, نازل کیا ہوا ہے یہ الرحمن اور الرحیم کی طرف سے, کتاب فصلت آیاتہ قرآنا عربیا لقوم یعلمون, یہ ایک کتاب ہے کہ جس کے اندر صاف صاف آیات بیان کی گئی ہیں, ٹھیک ہے, ایک ایسی قوم کے لیے جو کہ سمجھنے کی کوشش کرے ان کو, ان کے لیے اللہ تعالیٰ نے آیات نازل فرمائی ہیں. ٹھیک ہے, تو اس طرح سے نا آپ صلی اللہ علیہ وسلم نے یہ ساری آیات نازل فرمائی حتیٰ کہ آخری آیت جس کے اوپر اس کے اندر سجدہ کرنا ہوتا ہے, حامیم سجدہ کے اندر سجدہ کی ایک آیت ہوتی ہے, تو نبی علیہ السلام نے پھر وہ آیت ختم کر کے سجدہ کیا اور پھر آپ صلی اللہ علیہ وسلم نے سجدے سے سر اٹھایا نا, تو عتبہ جو ہے اس کو دیکھا کہ وہ ایسے پیچھے ہاتھ ایسے رکھ کر کے نا دونوں آپ صلی اللہ علیہ وسلم کو غور سے دیکھ رہا ہے اور سن رہا ہے. ٹھیک ہے, جب آپ صلی اللہ علیہ وسلم آخری آیت پر پہنچے نا فَإِنْ أَعْرَضُوا فَقُلْ أَنذَرْتُكُمْ صَاعِقَةً مِثْلَ صَاعِقَةِ عَادٍ وَثَمُودَ, کہ اگر تم اعراض کرو گے تو کہہ دو, تو اگر یہ لوگ اعراض کریں گے نا یعنی آپ صلی اللہ علیہ وسلم کی بات ماننے سے یہ انکار کر دیں گے, اللہ تعالیٰ فرما رہے ہیں کہ اگر یہ لوگ آپ صلی اللہ علیہ وسلم کی بات ماننے سے انکار کر دیں گے نا تو آپ ان کو کہہ دیجئے کہ میں تم کو ایسے عذاب سے ڈراتا ہوں جیسا عذاب عاد اور ثمود کے اوپر نازل ہوا تھا. ٹھیک ہے, تو جب عتبہ نے یہ والی آیات سنی نا تو اس نے نبی علیہ الصلوۃ والسلام کے منہ کے اوپر ہاتھ رکھ دیا, ٹھیک ہے نا, اور کہنے لگا بس 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 رک جائیے بس بہت ہو گیا. اس طریقے سے نا آپ صلی اللہ علیہ وسلم کو اس نے روک دیا اور کہنے لگا کہ اللہ کی قسم آپ ہم پر رحم فرمائیں, ٹھیک ہے نا, کیونکہ اس کو یہ ڈر ہوا کہ جیسے اللہ تعالیٰ نے عاد اور ثمود کے اوپر عذاب نازل کر دیا تھا نا کہیں اس کے اوپر اسی وقت وہ عذاب نہ نازل ہونا شروع ہو جائے, اتنا یہ ان آیات کو سن کر کے نا یہ اتنا زیادہ امپریس ہو گیا, تو جب نبی علیہ الصلوۃ والسلام نے تلاوت مکمل کر لی تو اس سے کہا کہ اب تم کو اختیار ہے عتبہ, تم نے جو سننا تھا نا وہ سن لیا, اب تم جا سکتے ہو. تو عتبہ وہاں سے فارغ ہو کر کے پھر اپنے دوستوں کے پاس آیا کہ جنہوں نے اس کو وہاں پہ بھیجا تھا آپ صلی اللہ علیہ وسلم کے پاس. تو اس کی جو شکل تھی نا, شکل ہی بدل چکی تھی اس وقت, ٹھیک ہے نا, عجیب اس کے اوپر اثر ہوا تھا ان قرآن کی آیات کو سن کر کے. پھر جب ان لوگوں کے پاس آیا نا تو ابو جہل اس کو دیکھتے ہی پہچان گیا, کہنے لگا کہ عتبہ وہ نہیں ہے جیسا کہ وہ گیا تھا, یہ تو بدل کر کے آ گیا, ٹھیک ہے. تو اس کے اوپر ایک منٹ, تو اس کے اوپر نا عتبہ نے کہا کہ واللہ میں نے کبھی ایسا کلام نہیں سنا, حالانکہ اس نے تو خود پوئٹری لکھتا تھا اور خود اس کو کتنے کتنے ہزاروں اشعار یاد ہوتے تھے, تو اس کو پتا تھا کہ عربک پوئٹری کیا چیز ہوتی ہے. اس نے کہا میں نے کبھی ایسا کلام نہیں سنا, یہ نہیں کہ پوئٹری, بلکہ کہا میں نے کبھی ایسی بات سنی ہی نہیں ہے جیسے کہ انہوں نے کہی ہے. نہ تو خود کہنے لگا کہ نہ تو یہ شعر ہے, یعنی یہ پوئٹری نہیں ہے, نہ یہ کوئی جادو ہے اور نہ کوئی اور چیز ہے, ٹھیک ہے, وہ تو کوئی اور ہی چیز ہے اس کے علاوہ جادو وغیرہ کے. اور پھر لوگوں سے کہنے لگا کہ اے قوم اگر تم میرا کہنا مانو تو محمد صلی اللہ علیہ وسلم کو ان کے حال پر چھوڑ دو, یعنی ان کی مخالفت کرنا تم چھوڑ دو, میرا تمہیں یہی مشورہ ہے. خدا کی قسم جو کلام میں ان سے سن کر آیا ہوں اس کی ایک عجیب ہی شان ہوگی, اگر عرب نے ان کو ہلاک کر دیا, یعنی باقی عربوں نے اگر ان کو ہلاک کر دیا نا, تو پھر تمہیں کسی بات کی فکر نہیں, اور اگر یہ عربوں پر غالب آ گئے تو بھائی ان کی عزت تمہاری عزت ہے, کیونکہ یہ تو تمہاری فیملی میں سے ہیں, تو اگر یہ بڑے ہو گئے تو پھر تم بھی ان کے ساتھ ساتھ بڑے ہو جاؤ گے, ہے نا, تمہاری فیملی کو بھی عزت مل جائے گی اور ان کی حکومت تمہاری حکومت ہو جائے گی, اس لیے کہ وہ تو تمہاری قوم کے ہی ہیں. تو قریش نے یہ سن کر کے کہا کہ اے ابو الولید محمد صلی اللہ علیہ وسلم نے تمہارے اوپر جادو کر دیا ہے جو تمہیں ایسی ایسی باتیں کرنا شروع ہوگا, ٹھیک ہے, ہم نے تو تمہیں کسی اور کام کے لیے بھیجا تھا, تم تو الٹا ان کی حمایت کرنا شروع ہو گئے. بہرحال اس وقت عتبہ نے کہا کہ بھائی میری تو یہی رائے ہے, اب تم مانو یا نہ مانو. اچھا عتبہ نہیں مسلمان تو یہ پھر بھی نہیں ہوا, لیکن یہاں پر نا اس کی ایسی کیفیت ہو گئی تھی کہ جیسا کہ مسلمان ہو جائے گا, لیکن ہوا نہیں. اچھا اس کے بعد کون سا واقعہ ہے؟ اس کے بعد پھر عقبہ کا ایک واقعہ اور ہے, عقبہ بن نبی مرید کا, کہ اسی طرح نبی علیہ الصلوۃ والسلام طواف کر رہے تھے تو عقبہ بن ابی معید ایک چادر لے کر کے آیا, اس چادر کو اس نے نبی علیہ الصلوۃ والسلام کی گردن کے اندر نا ایسے ڈال دیے جیسے رسی بنا کر کے, چادر کو رول کر کے آپ رسی بنا لیں. نہیں وہ عقبہ تھا, اب ہم عقبہ کی بات کر رہے ہیں, عقبہ بن ابی معید جو کہ ان تینوں میں سے ایک تھا نا, ابو جہل اور امیہ بن خلف اور عقبہ بن ابی معید, عقبہ بن ابی معید ہے نا. تو یہ عقبہ جو ہے نا اس نے رسی, اس نے یعنی چادر کو رسی بنا کر کے نا نبی علیہ السلام کی گردن میں ڈالا اور چادر کو ایسے موڑنا شروع کر دیا, بل دینے شروع کر دیے. بل دینے سے کیا ہو گیا, وہ ٹائٹ ہوتی گئی ٹائٹ ہوتی گئی, ایسا ہو گیا کہ جیسے نبی علیہ السلام کا دم گھٹ جائے گا. اچھا اس کے بعد جو ہے نا ایک بڑا انٹرسٹنگ واقعہ ہے کہ اب نا ایک ایک کر کے آپ کو پتا ہے کہ لوگ مسلمان ہو رہے تھے, ٹھیک ہے, تو ان کی تعداد ایک سے دو ہوئی, دو سے تین ہوئی, تین سے چار ہوئی, اور ہوتے ہوتے اب ان کی تعداد ہو گئی تھی 38, ٹھیک ہے, 38, 38, ٹھیک ہے, 38 مسلمان ہو گئے, ٹھیک ہے. تو اس وقت نا ابو بکر صدیق رضی اللہ عنہ نے فرمایا کہ اے اللہ کے رسول صلی اللہ علیہ وسلم ہم مسجد الحرام میں چلتے ہیں, وہاں چل کر کے نماز پڑھتے ہیں, ٹھیک ہے. اب تک انہوں نے اجتماعی شکل میں مسجد الحرام میں نماز نہیں پڑھی تھی, بس نبی علیہ السلام اکیلے جا کے نماز پڑھتے تھے, ٹھیک ہے. یہ لوگ اجتماعی شکل میں جماعت کی نماز کہاں پڑھتے تھے, دار الارقم کے اندر پڑھا کرتے تھے, جو حضرت ارقم رضی اللہ عنہ کا گھر تھا, ٹھیک ہے. یو ہیو دا رائٹ بیکاز یور نیم از حمزہ, چلے تو اس وجہ سے آپ کو ہم نے چھوڑ دیا, ورنہ آپ آگے بتانے کی اجازت نہیں دیتے کسی کو, ٹھیک ہے. خیر Can anyone send last recording link? Because I want to listen. Achha. آپ گروپ پہ نہیں ہیں, گروپ کے اندر آپ شامل ہو جائیں, तो वहां पे सारी लास्ट रिकॉर्डिंग से लिंक्स मिलती हैं, ठीक है। अच्छा एक मिनट, चलो मैं आपको बता देता हूँ। आप इस वेबसाइट पे जा करके आपको सारी लास्ट रिकॉर्डिंग मिल जाएगी। ओ रिमेम्बर, सॉरी। अच्छा तो 38 हो गए ना, तो इस तरह से कहा कि भाई साहब चल करके अल्लाह के नबी हम नमाज पढ़ते हैं, तो नबी अलैहिस्सलाम ने फरमाया कि अबू बकर अभी हम बहुत थोड़े से हैं ना, अभी नहीं। लेकिन अबू बकर सिद्दीक का ये जो मशवरा था ना, ये बिल्कुल प्योरिटी ऑफ इंटेंशन के साथ था, इखलास के साथ था। तो नबी अलैहिस्सलाम ने फिर इनकी बात मान ली, आप चलो चलते हैं, ठीक है। तो अब ये लोग जब गए वहां पे जाकर के, इन लोगों ने जमात बनाई और नमाज पढ़नी शुरू कर दी, ठीक है। तो अब जो वहां पे जो काफिर बैठे होते थे, तो उनके लिए तो एक बड़ा ये जो है कि ओपन चैलेंज था कि भाई हमारे सामने आकर के इन सब ने जो है वो नमाज पढ़नी शुरू कर दी, ये तो गोया के हमारे खिलाफ ऐलान जंग कर दिया इन लोगों ने इस तरीके से, ठीक है। तो जितने काफिर थे ना वो सारे आए। अच्छा वो बहुत ज्यादा तो नहीं होंगे, है ना, ज्यादा से ज्यादा 15-10-20 बहुत ज्यादा। एनीवेज वो लोग आए और इन 38 मुसलमानों के ऊपर ना उन्होंने हमला कर दिया और मारना पीटना शुरू कर दिया सब, ठीक है। अबू बकर सिद्दीक रज़ियल्लाहु को इन्होंने सबसे ज्यादा मारा पीटा और इंतहा कर दी, हत्ता कि उकबा जो है ना वो तो इनको अपने जूतों से मार रहा था। अच्छा बाकी जो है ना मुसलमान उस वक्त फिर इधर उधर हो गए, ठीक है। क्योंकि देखें बहुत इंपॉर्टेंट बात है, हम पहले भी आपको बता चुके हैं कि ये लोग जो थे ना ये कोई कमजोर लोग नहीं थे, सिर्फ अब्दुल्ला बिन मसूद रतान है जो कि पतले दुबले से थे, जरा छोटे से थे, बाकी सब जो है वो अच्छे खासे तगड़े किस्म के लोग थे। वो अगर रोकना चाहते तो रोक सकते थे, मारना चाहते तो मार भी सकते थे। 38 लोग कम नहीं होते, अच्छे खासे होते हैं वहां पर, मुश्किन भी हो सकते 30 और ज्यादा तो नहीं होंगे, बहुत ज्यादा लोग उधर नहीं जमाते। लेकिन अल्लाह ताला ने इन लोगों को मना किया था बदला लेने से, रोक दिया था बदला लेने से। तो अब ना ये पावरफुल होने के बावजूद बदला नहीं लेते थे, बिकॉज डिसिप्लिन इज टू फॉलो ऑर्डर्स, और ये लोग डिसिप्लिन को फॉलो करते, ठीक है, नबी सल्लल्लाहु अलैहि वसल्लम की बात को मानते थे। तो इन्होंने किसी ने बदला नहीं लिया, बल्कि सारे इधर उधर चले गए, भाग गए वहां से बेस के, ठीक है। क्योंकि हुक्म यही था कि अभी तुम विड्रॉ कर जाओ, बदला ना लो, ठीक है। अबू बकर सिद्दीक रतान को ना इन लोगों ने पकड़ लिया था, भागने नहीं दिया अबू बकर सिद्दीक रतान को। तो उकबा बिन अबी मुईद जो है ना, उसने नबी अबू बकर सिद्दीक रतान को खूब मारा, बहुत मारा, अपने जूते से जूता उतार उतार कर उतार करके ना उनको चेहरे के ऊपर मारना शुरू कर दिया। तो इनका चेहरा जो है ना वो खून खून हो गया, ठीक है, हत्ता कि ये बेहोश हो गए और ऐसा लगने लगा कि अब ये ना बचेंगे नहीं, ये मर ही जाएंगे। तो उस वक्त ना फिर अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु के जो कबीले के लोग थे बनू तीम, वो लोग वहां पर आए और उन्होंने आकर के कहा कि अगर ये अबू बकर मर गए ना तो फिर हम उकबा को नहीं छोड़ेंगे, हम उसको कत्ल कर देंगे। क्यों? जाहिर है वो सिर्फ अपने फैमिली के होने की वजह से, वरना वो लोग भी काफिर ही थे, वो लोग भी दुश्मन थे, लेकिन चूंकि हमारे फैमिली के बंदे को कैसे मार दिया तुमने, तो इस वजह से उन्होंने धमकी दी। फिर उकबा को ये लोग उठा करके ना अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु को ये लोग एक कपड़े में उठा करके ये अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु के घर ले गए, ठीक है। वहां पर ये बिस्तर के ऊपर इनको लिटा दिया और ये बेहोश हो चुके थे, बहुत देर तक ये बेहोश रहे, हत्ता के शाम के वक्त जाकर के इनको होश आया और बोलने के काबिल हुए। तो जैसे ही इनको होश आया और इन्होंने आंखें खोली ना, इन्होंने कुछ और नहीं पूछा, सिर्फ ये पूछा पहली चीज, नबी अलैहिस्सलाम कहाँ, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कैसे, ठीक है। क्योंकि इनको ये था कि इन्होंने जितना मुझे मारा है कि नबी सल्लल्लाहु अलैहि वसल्लम को भी इतना ना मारो, ठीक है। तो जब इनके फैमिली वाले वहां पे मौजूद थे, उन लोगों ने ये बात सुनी ना, तो उनको तो बड़ी भाई ये देखो जिसकी वजह से इनको इतनी मार पड़ी है ना, अभी तक उनको उसी की फिक्र पड़ी हुई है। तो वो तो सारे के सारे चले गए, है ना, यानी तंग आकर के ना, यार छोड़ो इनको, हमने इनको बचाया, अच्छा नहीं किया, हम जा रहे हैं यहाँ से, सारे के सारे छोड़ करके चले गए, ठीक है। सिर्फ जो है वो उनकी वालिदा वहां पर रह गई, ठीक है। तो उन्होंने अपनी अम्मी से पूछना शुरू किया, बार बार पूछ रहे हैं, अम्मी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कैसे हैं, अम्मी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कैसे हैं। तो उन्होंने जवाब दिया कि भाई मुझे नहीं मालूम कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कैसे हैं, ठीक है। तो अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु ने फरमाया कि अम्मी उम्मे जमील बिन खत्ताब के पास जाए, खत्ताब उमर फारूक, उमर बिन खत्ताब, उमर रतान के वालिद का नाम खत्ताब था, ठीक है। तो उमर रतान की एक बहन थी, उनका भी لقب ام جمیل ہی تھا. اور کس کا نام تھا لقب ام جمیل؟ ابو لہب کی بیوی کا نام بھی ام جمیل تھا اور عمر رضی اللہ عنہ کی بہن کا نام بھی ام جمیل تھا. ٹھیک ہے, یہ جو ہے نا مسلمان ہو چکی تھی لیکن کسی کو انہوں نے بتایا نہیں تھا. یہ بھی اور ان کے شوہر دونوں مسلمان ہو چکے لیکن کسی کو نہیں بتایا تھا, بہت چھپا کے رکھ رہے تھے کیونکہ ان کو سب سے زیادہ خوف تھا عمر رضی اللہ عنہ کا کہ اگر عمر رضی اللہ عنہ کو پتا چل گیا نا وہ تو اتنے غصے والے ہیں کہ وہ تو پھر ہمیں زندہ ہی نہیں چھوڑیں. ٹھیک ہے, تو ابوبکر نے کہا کہ امی آپ نا ام جمیل کے پاس جا کر کے پوچھیں, ان کو پتا ہوگا. یہ نہیں کہا کہ وہ مسلمان ہو گئی. تو امی نے کہا کہ بھائی میں کیسے تمہیں لے کے جا سکتی ہوں, تم تو چلنے کے قابل نہیں ہو. تو انہوں نے کہا نہیں, آپ مجھے سہارا دیں, میں آپ کے کندھے کے اوپر ہاتھ رکھتا ہوں اور اس طریقے سے نا گھسٹ گھسٹ کر کے میں آپ کے ساتھ چلتا ہوں. تو یہ چل کر کے اس طریقے سے امی اپنی امی کو پکڑ کر کے چلتے چلتے یہ حضرت ام جمیل رضی اللہ تعالیٰ عنہ کے گھر پہنچے اور وہاں پہ جا کر کے ان سے پوچھا. تو ام جمیل نے کہا کہ بھئی یہاں تو آپ کی امی بھی موجود ہیں. تو یہ بات سمجھ گئے کہ اصل میں ام جمیل جو ہے نا وہ بتانا نہیں چاہ رہی ہیں کہ میں مسلمان ہو گئی ہوں, کیونکہ ان کی امی نے اگر لوگوں کو بتا دیا تو پھر تو میں ماری جاؤں گی. تو ابوبکر صدیق نے جواب دیا کہ آپ فکر نہ کریں, میری امی ہیں, یہ کسی کو نہیں بتائیں. ٹھیک ہے, تو ام جمیل نے کہا کہ نبی علیہ السلام جو ہیں وہ ٹھیک ہے. ٹھیک ہے, ان کو پتا چل چکا تھا کہ آپ صلی اللہ علیہ وسلم ٹھیک ہیں اور خیریت سے ہیں اور دار الارقم کے اندر ہیں. ٹھیک ہے, تو پھر انہوں نے کہا کہ آپ مجھے لے کر کے چلیں وہاں دار الارقم. خود تو چل نہیں سکتے تھے, تو پھر نا اس وقت چونکہ پردے کے احکامات بھی تو نہیں آئے تھے نا, تو ام جمیل نے ایک طرف سے ان کو پکڑا اور ایک طرف سے ان کی امی نے ان کو پکڑا اور یہ دونوں نا ان کو لے کر کے پھر دار ارقم پہنچی. دار ارقم کے اندر نبی صلی اللہ علیہ وسلم دوسرے صحابہ کے ساتھ موجود تھے. تو آپ صلی اللہ علیہ وسلم نے جب ان کو دیکھا نا تو ان کا آپ یعنی ابوبکر صدیق رضی اللہ عنہ کا آپ صلی اللہ علیہ وسلم نے بوسہ لیا. ٹھیک ہے, اور پھر اس کے بعد سارے مسلمانوں نے بھی آپ صلی اللہ علیہ وسلم حضرت ابوبکر صدیق رضی اللہ عنہ کا بوسہ لیا. پھر حضرت ابوبکر صدیق رضی اللہ عنہ نے آپ صلی اللہ علیہ وسلم سے عرض کیا کہ اے اللہ کے نبی, آپ پر میرے ماں باپ قربان ہو, مجھے کچھ نہیں ہوا سوائے اس کے کہ میرے چہرے پر کچھ چوٹیں آئی ہیں, یہ میری والدہ میرے ساتھ آئی ہیں, ممکن ہے اللہ تعالیٰ آپ کے طفیل انہیں جہنم کی آگ سے بچا لے. تو نبی کریم صلی اللہ علیہ وسلم نے ان کی والدہ کے لیے دعا فرمائی, پھر انہیں اسلام کی دعوت دی, وہ اسی وقت ایمان لے آئیں, یعنی ان کی والدہ بھی مسلمان ہو گئیں, جس سے ابوبکر صدیق رضی اللہ عنہ اور تمام صحابہ کو بے حد خوشی ہوئی. اچھا, ایک اور بات کہ ہم نے جو آپ کو بتایا نا 38 لوگ مسلمان ہو گئے تھے, تو ایسا لگتا ہے, I'm not very 100% sure, لیکن 38 سے مطلب یہاں پر 38 men ہیں. ٹھیک ہے, عورتیں ان کے علاوہ تھیں جیسے فضیلت الکبریٰ رضی اللہ عنہا ہیں اور کچھ اور عورتیں بھی تھیں. تو اب یہ بھی مسلمان ہو گئیں, ابوبکر صدیق رضی اللہ عنہ کی امی یہ بھی مسلمان ہو گئیں. ٹھیک ہے, اچھا یہ میں نے کیوں کہا, اس کی ایک خاص وجہ ہے. ٹھیک ہے, اس کی وجہ کیا ہے کوئی بتا سکتا ہے؟ کیونکہ نماز پڑھنے صرف مرد گئے تھے. ہاں ٹھیک ہے, یہ بھی ایک وجہ صحیح ہے. ایک اور بھی وجہ ہے, وہ کیا ہے کہ یہ لوگ 38 جو مسلمان ہو گئے تھے, ٹھیک ہے, who was the 39th, حمزہ رضی اللہ تعالیٰ, ٹھیک ہے, and who was the 40th, حضرت عمر فاروق رضی اللہ تعالیٰ. ٹھیک ہے نا, یہ 40 والا جو نمبر ہے نا یہ بہت امپورٹنٹ نمبر ہے. تبلیغ جماعت کے اندر 40 دن کے لیے نکالتے ہیں, ہے نا بھائی. موسیٰ علیہ السلام جب جبل طور پر گئے اللہ تعالیٰ سے بات کرنے کے لیے تو کتنے دن کے لیے گئے تھے, کتنے دن کے لیے گئے تھے؟ نہیں, 30 دن کے لیے گئے تھے, ہے نا, 30 دن کے لیے گئے تھے, لیکن اللہ تعالیٰ میڈ شیور کہ وہ 40 دن تک رہے وہاں پر. تو اللہ تعالیٰ نے ان کو 10 دن اور روکا. ٹھیک ہے, تو 40 جو ہے نا یہ بڑا امپورٹنٹ نمبر ہے. ٹھیک ہے, تو خیر 40th مسلم جو تھے نا وہ حضرت عمر فاروق رضی اللہ تعالیٰ تھے, and that was a major milestone مسلمانوں کے لیے. ٹھیک ہے, لیکن 39th جو تھے وہ حضرت حمزہ رضی اللہ تعالیٰ تھے, and that was also very important. ٹھیک ہے, تو ہوا کیا کہ یہ جو ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے نا اتنی ساری پٹائی کھائی نا, تو اس پٹائی کھانے کے بعد اللہ تعالیٰ نے جو ہے وہ مسلمانوں کو حمزہ رضی اللہ تعالیٰ عطا فرمایا, ٹھیک ہے نا. دس واز اے ٹرافی, اے پرائز فار دا مسلمز, حمزہ رضی اللہ تعالیٰ, ٹھیک ہے, اسد اللہ. ہاں وہ پھر آگے سٹوری آپ نے پڑھی ہوئی ہے لگتا ہے. تو اس کے بعد پھر کیا ہوا کہ جب یہ واقعہ ختم ہو گیا تو پھر ایک چھوٹا سا واقعہ ایک اور ہوا کہ ایک دفعہ ایسی صحابہ آپس میں بیٹھے ہوئے تھے ایک ساتھ, تو کسی صحابی نے کہا کہ بھائی قریش نے نا آج تک نبی کریم صلی اللہ علیہ وسلم کے علاوہ کسی اور کی زبان سے بلند آواز میں قرآن نہیں سنا, تو ہم میں سے کوئی ہے جو کہ قریش کو ذرا اونچی آواز میں قرآن سنا کر کے. ایسی کسی نے آئیڈیا دے دیا, نبی صلی اللہ علیہ وسلم تو قرآن پہلے بھی سنا چکے تھے اور وہ سورہ نجم بھی سنا چکے تھے جس کے بعد سب نے سجدہ بھی کر لیا تھا, سنا ہوگا. تو اس وقت نا عبداللہ بن مسعود تعالیٰ نے کہا کہ میں جا کر کے ان لوگوں کو سناؤں. سب نے کہا نہیں نہیں نہیں, آپ تو بہت کمزور ہیں اور آپ تو فزیکلی بھی کمزور ہیں اور آپ کا تو کوئی فیملی بیکنگ بھی کوئی نہیں, اس لیے کہ یہ ان کے پیرنٹس جو تھے وہ غلام تھے, یہ مکہ مکرمہ کے کسی فیملی کے اولاد نہیں تھے, ٹھیک ہے. تو آپ تو ہر طرح سے کمزور ہیں, آپ نہیں, ہمارا مطلب تھا کہ ہم میں سے کوئی جائے, ہے نا, قریش میں سے کوئی جائے. انہوں نے کہا نہیں نہیں کوئی بات نہیں, تم فکر نہ کرو میں جاتا ہوں, ٹھیک ہے. تو یہ نا چلے گئے اور جا کر کے انہوں نے عبداللہ کے سامنے زور آواز سے نا قرآن شریف کی تلاوت کرنی شروع کر دی, اور پھر وہی ہوا جس کا ڈر تھا کہ قریش آ گئے اور ان کو خوب مارنا شروع کر دیا. لیکن جیسا کہ آپ کو پہلے ہی بتایا تھا نا کہ یہ کمزور تو تھے لیکن یہ انتہائی فاسٹ تھے, ہے نا, یہ یوں کر کے بھاگتے تھے اور ایسے کر کے نکل جاتے تھے, ڈاج کر کے بیٹھتے رہے, لیکن ان کو کوئی بہت زیادہ تکلیف نہیں ہوئی, بس تھوڑا خون ہوا ان کو نکلنا شروع ہو گیا, لیکن یہ بچ بجا کر کے بالآخر مسلمانوں میں واپس آ گئے. تو مسلمانوں نے کہا کہ بھائی اسی کا تو ہمیں خوف تھا کہ آپ کو چھوڑیں گے نہیں, ماریں گے آپ کو خوب, ٹھیک ہے. انہوں نے کہا کوئی بات نہیں کوئی بات نہیں, میں کل دوبارہ جاؤں گا. انہوں نے کہا نہیں نہیں بس ٹھیک ہے ٹھیک ہے, آپ ادھر ہی بیٹھے ہیں, آپ کل جانے کی کوئی ضرورت نہیں, ٹھیک ہے. اچھا اس کے بعد نیکسٹ جو معاملہ ہوا وہ کر کے ہم آج کی کلاس ختم کرتے ہیں, کہ یہ سلسلہ چل رہا تھا کہ نا ایک دن نبی علیہ السلام صفا پہاڑی کے پاس موجود تھے, تو اس وقت ابو جہل وہاں سے گزرا, ٹھیک ہے. تو ابو جہل نے نا نبی علیہ السلام کو دیکھ کر کے ایک تو خوب جو ہے وہ بیڈ ورڈز کہنے شروع کر دیے, گالیاں جن کو کہتے ہیں, برے برے ورڈز کہنے شروع کیے, اور پھر نا اس نے مٹی اٹھائی اور مٹی اٹھا کر کے نبی علیہ السلام کے سر کے مبارک کے اوپر پھینک دی, ٹھیک ہے نا. اب یہ انتہائی انسلٹنگ بات ہوتی ہے, مٹی اٹھا کے آپ کسی بڑے آدمی کے, بچے ایک دوسرے کے اوپر پھینکتے ہیں تو بچوں میں لڑائی ہو جاتی ہے, لیکن بڑے آدمی کے اوپر مٹی پھینک دیں تو بھائی یہ تو بہت ہی زیادہ بدتمیزی کی انتہا ہو گئی نا. تو نا اس نے یہ کام کیا نا, تو عبداللہ بن جدعان جو ایک آدمی تھا وہاں پہ, تو اس کی سلیو گرل تھی, باندھی تھی, وہ وہاں سے گزر رہی تھی, تو انہوں نے نا یہ دیکھ لیا. پھر اس کے بعد ابو جہل جو ہے وہاں سے چل کر کے حرم میں داخل ہو گیا. اچھا اس کے بعد کیا ہوا کہ ہم نبی علیہ السلام کے جو چچا تھے حضرت حمزہ رضی اللہ تعالیٰ عنہ, وہ باہر سے آ رہے تھے, وہ نا ہنٹنگ کے اوپر چلے جایا کرتے تھے, ہی واز اے ویری پروفیشنل یعنی پروفیشنڈ ہنٹر, ٹھیک ہے, تیر کمان لے کر کے وہ جانوروں کا شکار کرنے کے لیے پہاڑوں میں نکل جایا کرتے تھے, وہ ان کی ایک ہابی تھی. تو نا یہ وہاں سے ہنٹنگ کر کے نا واپس آ رہے تھے, ابو جہل جو ہے وہ یہ حرکت کر کے صفا سے ہوتا ہوا وہ حرم کے اندر آ گیا, وہاں آ کر کے اپنے دوستوں میں بیٹھا اور جا کر کے نا خوب اپنے میں دیکھو یہ کر کے آیا ہوں, میں نے تو مٹی پھینکی اور میں نے ان کو خوب گالیاں دی, اپنے قصے سنانا شروع ہو گیا اپنے دوستوں کو. تو نا حمزہ رضی اللہ عنہ جب آ رہے تھے نا, تو راستے میں جو عبداللہ بن جدعان کی باندی تھی نا, تو انہوں نے حمزہ رضی اللہ عنہ کو کہا کہ تمہیں پتا ہے کہ تمہارے بھتیجے محمد کے ساتھ اس نے کیا کیا ابو جہل نے صلی اللہ علیہ وسلم. تو اس نے کہا کہ نہیں مجھے تو نہیں پتا کیا ہوا. تو اس نے کہا کہ بھائی محمد صلی اللہ علیہ وسلم تو آرام سے صفا کے پاس جا رہے تھے, تو یہ آیا اور اس نے گالیاں دینی شروع کر دی, بہت بری طریقے سے پیش آیا اور اس نے مٹی بھی ڈالی آپ صلی اللہ علیہ وسلم کے چہرے کے منہ کے اوپر. تو حمزہ رضی اللہ عنہ نے اس سے کہا کہ تم جو کچھ بیان کری ہو کیا تم نے اپنی آنکھوں سے دیکھا ہے؟ تو اس نے فوراً کہا کہ ہاں میں نے خود دیکھا ہے سب کچھ. تو یہ سنتے ہی نا حمزہ رضی اللہ عنہ کو شدید غصہ آیا, جوش میں آ گئے اور وہ حرم پہنچے اور جاتے کے ساتھ یہ نا ابو جہل کے سر کے اوپر اپنی کمان ماری. اتنی بڑی چیز ہے نا وہ ہوتی ہے جو اصل پروفیشنل وہ ہوتی ہے, اب تو بچے تو چھوٹی چھوٹی بو سے کھیلتے ہیں, جو اصل ہوتی ہے وہ تو میرے خیال میں شاید اتنی لمبی ہوتی ہو جتنی کہ اس دیوار سے لے کر کے اس دیوار تک جو ڈسٹینس ہے نا تقریباً اتنی لمبی ہوتی ہے, اور اچھی خاصی اسٹرانگ چیز ہوتی ہے وہ, ٹھیک ہے. تو اس کو جا کر کے نا انہوں نے ابو جہل کے سر کے اوپر مارا, तो उसका सर जो है ना फट गया, मतलब यानी वो बाकायदा खून निकलना शुरू हो गया। ठीक है, तो ये हमजा रहता से डरता भी था कि भाई हमजा बहुत ही ज्यादा यानी पावरफुल किस्म के आदमी थे। तो उसने कहा कि अबू जहल तू मोहम्मद को गालियां देता है, सुन ले मैं भी उसी का दीन इख्तियार करता हूँ। ये गुस्से में थे असल में, ठीक है ना, इन्होंने गुस्से में कहा कि मैं भी उसका दीन इख्तियार करता हूँ, तुम जो और जो कुछ वो कहते हैं ना मैं भी वही कहता हूँ, अब तुम्हारी हिम्मत है तुम उससे निपट लो। ठीक है, तो अबू जहल ना वो तो पहले ही डर गया था, तो उसने ना इनसे कहना शुरू कर दिया, नहीं नहीं देखो ना वो हमें बेअकल कहता है, हमारे माबूदों को बुरा भला कहता है, हमारे बाप दादा के खिलाफ चलता है। तो इसके ऊपर हजरत हमजा तआला ने बोला कि तुमसे ज्यादा बेवकूफ और बेअकल कौन हो, है ना, शदीद गुस्से में थे। तो तुम ही जो हो जो कि पत्थर के टुकड़ों को पूछते हो, और मैं गवाही देता हूँ कि अल्लाह के सिवा कोई माबूद नहीं है, और मैं गवाही देता हूँ कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं। उनके ये अल्फाज सुनकर अबू जहल के खानदान के ना कुछ लोग एकदम से हजरत हमजा तआला की तरफ बढ़े, और उन्होंने कहा कि अब हमें भी तुम्हारे हमें तुम्हारे खिलाफ भी यकीन हो गया है कि तुम भी बेदीन हो गए हो। तो जवाब में हजरत हमजा ने फरमाया कि आओ कौन है जो मुझे इससे रोकने वाला है, मुझ पर हकीकत रोशन हो गई है, मैं गवाही देता हूँ कि वो अल्लाह के रसूल हैं और जो कुछ वो कहते हैं वो सच है। ठीक है, तो इसके ऊपर ना अबू जहल ने उन लोगों से कहा कि भाई छोड़ दो, तो मैंने भी इसके भतीजे के साथ अच्छा काम नहीं किया था, नबी सल्लल्लाहु अलैहि वसल्लम इनके सगे भतीजे थे। ठीक है, अच्छा अब ना हमजा तआला उसके बाद घर आए, और घर आकर के ना इनका गुस्सा ठंडा हुआ। तो जब गुस्सा जब ठंडा हुआ ना, तो अब ये सोचने लगे कि यार ये मैं क्या कर रहा हूँ क्योंकि ये कोई इंटेलेक्चुअली कोई मुसलमान तो नहीं हुए थे, ये तो गुस्से में आकर के उन्होंने सारी बातें कहती थी। ठीक है, तो इसी तरीके से सोचते रहे हत्ता कि उन्होंने ना फिर अल्लाह ताला से दुआ मांगी कि ऐ अल्लाह अगर ये सच्चा रास्ता है तो मेरे दिल में इस बात को डाल दीजिए, और अगर ऐसा नहीं है तो मुझे इस मुश्किल से निकाल दीजिए जिसके अंदर मैं घिर गया हूँ, यानी ये जो मैं कर आया हूँ। ठीक है, तो अब जब सुबह हुई तो नबी अलैहिस्सलाम के पास वो गए और आपसे अर्ज किया कि भतीजे मैं ऐसे मामले में उलझ गया हूँ कि मुझे इससे निकलने का कोई रास्ता सुझाई नहीं देता, मुझे समझ में नहीं आ रहा कि मुझे क्या करना चाहिए। तो इस पर आप ने हजरत हमजा अलैहिस्सलाम की तरफ मुतवज्जो हुए और उनको अल्लाह के अजाब से डराया, सवाब की खुशखबरी दी, और आपके वाज़ और नसीहत का ये असर हुआ कि अल्लाह ताला ने उन्हें भी ईमान का नूर अता फरमा दिया, और वो बोल उठे कि ए भतीजे मैं गवाही देता हूँ कि तुम अल्लाह के रसूल हो, बस अब तुम अपने दीन को खुलकर पेश करो। हजरत अब्दुल्ला बिन अब्बास फरमाते हैं कि इसी वाक़े पर कुरान पाक की आयत नाजिल हुई कि ऐसा शख्स जो कि पहले मुर्दा था फिर हमने इसे जिंदा कर दिया, और हमने उसे ऐसा नूर दे दिया कि वो उसे लिए हुए फिरता है। फादर कराम यमशी बिही फिन नूर, हाँ माशाल्लाह, अफमन काना मैतन, है ना, कि क्या बात है उस शख्स की जो कि मुर्दा था, वह अहयैनाहु फिर हमने उसको जिंदा कर दिया, यानी रूहानी तौर पर स्पिरिचुअली वो मुर्दा था, फिर अल्लाह ताला ने स्पिरिचुअली उसको जो है जिंदा कर दिया, और अब जो है ना वो उसको ऐसा नूर दे दिया कि वो उस नूर के साथ चलता है। ईमान वालों को अल्लाह ताला ऐसा नूर दे देते हैं कि फिर उनको सब कुछ सही सही समझ में आना शुरू हो जाता है। तो हमजा रहता उनको इसी तरीके से अल्लाह ताला ने नूर दे दिया। अब हमजा रहता ना जब मुसलमान हो गए तो उसके बाद ना कुरैश जो है ना दे टुक ए बैकवर्ड, टुक ए स्टेप बैकवर्ड, ठीक है ना, बैकफुट पे चले गए। क्रिकेट में करते हैं ना, एक होता है बैट्समैन जो है वो फ्रंट फुट पे खेलते हैं, है ना, भी क्रिकेटर्स फ्रंट फुट पे खेलता है, छक्के मारता है, चौके मारता है, और जब बॉलर जरा ज्यादा स्ट्रांग होता है ना तो फिर वो फ्रंट फुट पे नहीं जाता बैट्समैन, बल्कि वो बैक फुट पे आकर के पीछे करके ऐसे ऐसे करके खेलता है ना। तो अब ये भी जो है ना पहले फ्रंट फुट पे थे, खूब मारते थे और मजाक करते थे और सब कुछ करते थे, हमजा रहमतुल्लाह के मुसलमान होने के बाद ये कुरैश जो है वो बैक फुट पे चले गए, और बैक फुट पे जाने के बाद इन्होंने क्या करना शुरू कर दिया, किसी को क्लास खत्म करनी है इस बात पर, बैकफुट पे जाकर के ये बाज नहीं आए, मुसलमान नहीं हो गए, लेकिन अब इन्होंने इनकी स्ट्रेटेजी जो है वो चेंज हो गई थोड़ी सी। वो क्या थी, गेस जी, मुदाफ़ क्या मुनाफिक बन गए? नहीं नहीं, मुनाफिक तो ये नहीं बने, नहीं, मुनाफिकत तो मदीना मुनव्वरा में शुरू हुई थी, यहां पर मुनाफिकत नहीं होती थी। यहां पर अब इन्होंने क्या किया कि इन्होंने नबी अलैहिस्सलाम को फिजिकली टॉर्चर करना छोड़ दिया, और जो कुरैश के ये सारे लोग थे ना, जो अच्छी फैमिलीज के लोग थे, इनको छोड़ दिया, और जो कमजोर लोग होते थे उनको पकड़ लिया। ठीक है, जैसे गुलाम वगैरह किस्म के जो लोग होते थे। ठीक है, तो अब हमने उनके वाकयात पढ़ने हैं, जिनमें सबसे पहले सबसे बड़ा वाकया जो है वो हजरत बिलाल حبشی رضی اللہ تعالیٰ کا واقعہ وہ ہم ان شاء اللہ کلاس میں شروع کریں گے. وآخر الدعوانا الحمدللہ. صلی اللہ علیہ وسلم.